यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ 163 स्थानको मत परिणाम सार्वजनिक। जारी मतगणनामा एक स्थानको मात्र घोषणा हुन बाँकी। घोषित परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी 125, नेपाली कांग्रेस 18 र नेकपा एमाले 8 स्थानमा विजयी। समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा 96,68,843 मतगणना हुँदा 46,64,295 मत सहित राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा। काठमाडौँमा वायु प्रदूषण उच्च रहेकाले सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। र अमेरिका र इजरायलको आक्रमण इरानलाई टुक्र्याएर त्यहाँ रहेको तेल कब्जा गर्नका लागि भएको इरानको दावी।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ 163 स्थानको मत परिणाम सार्वजनिक भएको छ। अब दुई स्थानको मात्र घोषणा हुन बाँकी छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 125 स्थानमा जित हासिल गरेको छ। नेपाली कांग्रेसले 18 स्थानमा र नेकपा एमाले 8 स्थानमा जित हासिल गरेको छ। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीले 7, श्रम संस्कृति पार्टी 3, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेद्वारले 1-1 स्थानमा जित हासिल गरेका छन्। घोषणा हुन बाँकी दुई स्थानमध्ये संखुवा सभामा नेकपा एमालेको अग्रता छ भने धनुषा क्षेत्र नम्बर 1 राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर 1 राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेद्वार किशोरी शाह कमलको उम्मेद्वारी खारिज सम्बन्धी निर्णयको फाइल सहित यही फागुन 29 गते उपस्थित हुन निर्वाचन आयोगको नाममा आदेश गरेको छ। न्यायाधीश नृपध्वज निरोलाको एकल इजलासले आज रासोपाका उम्मेद्वार शाहको उम्मेद्वारी खारिज भएको धनुषा 1 मत परिणाम समेत सार्वजनिक नगर्न भनेको छ। आदेशमा मतगणना सम्पन्न भए पनि मत परिणाम घोषणा नगर्न भनिएको छ। आधार कारणसहित आदेश प्राप्त भएको मितिले 7 दिनभित्र विपक्षीहरूले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्न भनिएको छ। यतिखेर हामीसँग संखुवा सभाका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइराला हुनुहुन्छ। मुख्य निर्वाचन अधिकृत ज्यू,
हजुर नमस्कार। हजुर,
रेडी नेपालको साँझ 7 समाचारमा यहाँलाई स्वागत छ।
धन्यवाद हजुर।
संखुवा सभामा मतगणना जारी छ, पछिल्लो अवस्था के छ र कहिलेसम्म सकिन्छ?
अहिले हामीले मतगणना गर्दाखेरि अहिलेसम्म चाहिँ सूर्य अर्थात् अर्जुन कुमारका सूर्य चिन्हका उम्मेद्वार अर्जुन कुमार कार्कीले 14,615 मत पाउनुभएको छ। त्यसै गरेर रुख चिन्हका दिपन कुमार श्रेष्ठले 11,948 मत प्राप्त गर्नुभएको छ। पाँचकुनी ताराका सरिता थापाले 2,675 मत प्राप्त गर्नुभएको छ। घन्टी चिन्हका मिङमा शेर्पाले 13,574 मत प्राप्त गर्नुभएको छ। र हलो चिन्हका पदमबहादुर तामाङले 168 मत प्राप्त गर्नुभएको छ। ढल्केको छाता भरत कुमार राईले 129, मादल चिन्हका राजकुमार लघुले 15 मत प्राप्त गर्नुभएको छ।
हजुर हजुर कोइराला सर, यो जारी मतगणना कहिलेसम्म सकिने, के छ अनुमान?
हामीले आज 10 चाहिँ सक्ने अनुमान गरेका छौँ। र खास गरी अहिले हामीले खादबारी नगरपालिकाको 5, 6, 7 र 8 वार्ड चाहिँ हामी गणना गर्दैछौँ। र 4 वार्डको चाहिँ गणनाको लागि चाहिँ हामीले सुरु गरेका छैनौँ। र जम्मा चाहिँ 1251 मत चाहिँ खोलेको छैन, अर्थात् मतपेटिकाभित्रै छन्। त्यो बाहेक अन्य चाहिँ 5 वार्डको 6, 7 र 8 गरेर 5,207 मत चाहिँ गणना हुँदैछ।
भौगोलिक रूपले विकट हिमाली जिल्ला संखुवा सभामा मतपत्र मतपेटिका संकलन ढिलाइ भएका कारण पनि गणना ढिलाइ शुरू भएको थियो। यसले गर्दा मतगणना पनि केही ढिलाइ भयो र यो गणनालाई हेर्दा यहाँले प्रत्यक्षतर्फको गणना सकिसकेपछि समानुपातिकको कहिले शुरू गर्नुहुन्छ र कहिलेसम्म सकिन्छ?
हामीले वास्तवमा मतगणना ढिलो हुनुपर्ने कारण चाहिँ के भयो भनेदेखि भोटखोला गाउँपालिका अन्तर्गतको रिदाक मतदान केन्द्रको रिदाक भन्दा पनि यो हजुरको चाहिँ फुदाम मतदान केन्द्रको मतपेटिकाहरू चाहिँ पर्सिपल्ट मात्रै आयो, अर्थात् 23 गते आइपुग्यो। त्यसकारण 23 गते 1 बजे आइसकेपछि हामीले 1:15 बजेदेखि चाहिँ हामीले मतगणना सुरु गरेका हौँ र हामीले चाहिँ यो मतगणना कार्य चाहिँ आज बेलुका 9 बजे सकेर हामी 10 बजे 11 बजेदेखि चाहिँ समानुपातिक तर्फको पनि गणना सुरु गर्छौँ।
हुन्छ, जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो संखुवा सभाका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइराला, त्यहाँ जारी मतगणनाको पछिल्लो अवस्थाका बारेमा हामीलाई जानकारी दिनुहुँदै। अब बाँकी समाचार। गोर्खा निर्वाचन क्षेत्र नम्बर 1 राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सुदन गुरूङ विजयी हुनुभएको छ। गुरूङले 29,900 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले 15,246 मत प्राप्त गर्नुभएको छ। गुरूङ 14,654 मतान्तरले विजयी हुनुभएको हो। त्यसै गरी इलाम क्षेत्र नम्बर 1 नेपाली कांग्रेसका निष्कल राई विजयी हुनुभएको छ। राईले 14,543 मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेद्वार विनोद नेम्बाङ लिम्बुले 13,632 मत प्राप्त गर्नुभएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ संखुवा सभा, इलाम क्षेत्र नम्बर 1 र गोर्खा क्षेत्र नम्बर 1 मतगणना शुरू हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। आज साँझ 6:00 बजेसम्मको आयोगको विवरण अनुसार ललितपुर क्षेत्र नम्बर 1, इलाम क्षेत्र नम्बर 2, झापा क्षेत्र नम्बर 1 र 4, भोजपुर र ओखलढुङ्गामा मतगणना जारी रहेको आयोगले जनाएको छ। यसै गरी धनुषा क्षेत्र नम्बर 1 र 2, महोत्तरी क्षेत्र नम्बर 3 र 4, सर्लाही क्षेत्र नम्बर 1 र 4, रौतहट क्षेत्र नम्बर 2, 3 र 4, सप्तरी क्षेत्र नम्बर 1, 2 र 3, सिराहा क्षेत्र नम्बर 1 मतगणना जारी रहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। नुवाकोट क्षेत्र नम्बर 1, धादिङ क्षेत्र नम्बर 1, काभ्रे क्षेत्र नम्बर 1, सिन्धुपाल्चोक क्षेत्र नम्बर 2, मकवानपुर क्षेत्र नम्बर 1 र 2, रामेछापमा पनि मतगणना जारी रहेको आयोगले जनाएको छ। यसै गरी स्याङ्जा क्षेत्र नम्बर 2, गोर्खा क्षेत्र नम्बर 2, बर्दिया क्षेत्र नम्बर 1 र 2, दाङ क्षेत्र नम्बर 1, नवलपरासी पश्चिम क्षेत्र नम्बर 2, अछाम क्षेत्र नम्बर 2, बैतडी र बाजुरामा मतगणना जारी रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। यतिखेर हामीसँग निर्वाचन आयोगका सहसचिव एवं समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत यज्ञ प्रसाद भट्टराई हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सहसचिवज्यू,
हजुर,
साँझ 7 बजेको समाचारमा यहाँलाई स्वागत छ।
धन्यवाद छ यहाँलाई।
आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक प्रणाली तर्फको पनि मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। 3 क्षेत्रमा गणना शुरू हुन बाँकी र 42 क्षेत्रमा मतगणना जारी रहेको विवरण प्राप्त भएको छ। यसलाई हेर्दा अब यो समानुपातिक तर्फको मतगणना कहिलेसम्म सकिन्छ?
यस्तो छ, अब सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयबाट कतिपय कार्यालयबाट मतगणना सम्पन्न भइसकेको छ, केही निर्वाचन अधिकृतको कार्यालयबाट मतगणना हुन बाँकी छ। त्यो मत परिणाम 27 गतेसम्ममा सम्पूर्ण परिणाम आइसक्छ भन्ने हाम्रो अनुमान छ।
सम्पूर्ण परिणाम प्राप्त भइसकेपछिको प्रक्रिया के हुन्छ? अब
सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयबाट प्रत्येक दलले प्राप्त गरेको कुल सदर मत संख्याको विवरण आयोगमा प्राप्त हुन्छ। विवरण प्राप्त भइसकेपछि दलले प्राप्त गरेको कुल सदर मत संख्याको अनुपातमा मत परिणाम विभाजक सूत्रको आधारमा निर्वाचित हुने संख्या निर्धारण गर्ने कानूनी प्रावधान छ। दलले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी दलले प्राप्त गर्ने सीट संख्याको बाँडफाँड गरिन्छ। त्यसपछि सीट संख्या निर्धारण भएपछि दलको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको 33% महिलाको प्रतिनिधित्व हुने गरी निर्वाचित गर्नुपर्ने महिलाको संख्या यकिन गरेर दललाई जानकारी गराउने प्रावधान छ र दलले त्यसरी जानकारी प्राप्त गरिसकेपछि दलको केन्द्रीय समितिबाट निर्णय गरेर निर्वाचित हुने उम्मेद्वारको छनौट गरेर समावेशी प्रतिनिधित्वको हुने गरी सूची आयोगमा बुझाउने व्यवस्था छ र यो सूची प्राप्त भएपछि आयोगले निर्वाचित भएको घोषणा गर्छ र निर्वाचित भएको उम्मेद्वारको सूची अथवा विवरण त्यसको प्रतिवेदन राष्ट्रपति समक्ष पठाइसकेपछि त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने हाम्रो कानुनी व्यवस्था रहेको छ। सोही बमोजिम हुन्छ।
यी सबै प्रक्रिया पूरा गरेर राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नको लागि चाहिँ कति समय लाग्छ, कहिलेसम्म काम सम्पन्न हुन्छ?
हामीले यो चैतको पहिलो हप्तासम्म यो निर्वाचित भएको घोषणा आयोगले गर्छ, तत्पश्चात प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने आयोगको अनुमान छ र त्यही अनुसार तयारी गरिरहेको छ।
हुन्छ, जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका सहसचिव एवं समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत यज्ञ प्रसाद भट्टराई हामीसँग कुराकानी गर्नुहुँदै। अब बाँकी समाचार। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी गरेको निर्वाचन आचार संहिता आज राति 12 बजेदेखि लागू नरहने जनाएको छ। आयोगको आज बसेको बैठकले निर्वाचन आचार संहिता लागू नरहने निर्णय गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। गत माघ 11 गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचन र यही फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वच्छता, पारदर्शिता र भयमुक्त वातावरण कायम गर्न आयोगले गत माघ 4 गते राति 12 बजेदेखि निर्वाचन आचार संहिता लागू गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषणबाट बस्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मृगौला लगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कन समेत अनुरोध गर्नुभयो। वायु प्रदूषणले बाल बालिका, ज्येष्ठ नागरिक एवं दम, खोकी जस्ता श्वास प्रश्वास सम्बन्धी दीर्घरोगीलाई बढ़ी असर गर्ने भएकाले विशेष सावधानी अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेको छ। पुराना गाड़ीले वायु प्रदूषण बढ़ाउने, वनमा डढेलो, उद्योग धन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धूलो धुवाका कारणले प्रदूषण बढ़ेको मन्त्रालयले जनाएको छ। अझै एक हप्ता काठमाडौँमा प्रदूषण रहने मन्त्रालयले उल्लेख गरेको छ। वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन। वातावरण विभागका अनुसार केही दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ़दै गएको छ। विशेष गरी काठमाडौँ, पोखरा लगायत देशका ठूला शहरमा मसिना कणहरू बढ़ेको विभागले जनाएको छ। राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यले शपथ लिनुभएको छ। यही माघ 11 गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित हुनुभएका 18 मध्ये 17 जना सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ गराउनुभयो। कुल 59 सदस्य रहेको राष्ट्रिय सभाका सदस्यको पदावधि 6 वर्षको हुने र 1/3 सदस्यको पदावधि प्रत्येक 2 वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ। कार्यक्रममा सभा नवनिर्वाचित सदस्यहरू खम्बबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमिल सिन्हा, धर्मेन्द्र पासवान, प्रेम प्रसाद दंगाल, महन्त ठाकुर, रंजित कर्ण, रामकुमारी झाँक्री, रेखा कुमारी झा, रोशनी मेचे, ललित जंग शाही, लीला कुमारी भण्डारी, वासुदेव घिमिरे, सम्झना देवकोटा, सुनिल बहादुर थापा र सोमनाथ पोर्तेलले शपथ लिनुभयो। प्रदेश सरकार मातहत भोजपुरमा 13 पक्की पुल निर्माण भई सञ्चालनमा आएपछि स्थानीयको जनजीवन सहज भएको छ। करिब 6 वर्षको अवधिमा विभिन्न खोलामा पक्की पुल बनेसँगै जिल्लावासीले वर्षौंदेखि भोग्दै आएको आवत जावतको समस्या अन्त्य भएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
पुल अभावका कारण स्थानीयले शिक्षा स्वास्थ्य तथा बजार पहुँचमा शास्ति खेप्दै आएका थिए। बढ़ी समस्या रहेका खोलामा प्राथमिकताका साथ पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। पुल निर्माण सँगै आवाजातमा सहजता भएको छ। स्थानीय मोहन बस्नेत र सन्तोष राई
पारिवारिकका साथीभाइ भेटाघाटा हुन कुनै साह्रो गाह्रो परेमा आवत जावतमा धेरै गाह्रो थियो। काठे पुलमा जोखिम थियो, लडेर मरिन्छ कि भन्ने।
पुल भएपछि धेरै सहज भएको हो।
पिखुवा खोला पक्की पुल 7,50,00,000, आरी खोला पक्की पुल 3 करोड़, बेहरे खोला पक्की पुल 3,50,00,000, खाल्डे पिखुवा खोला पक्की पुल 2,50,00,000, राउते खोला पक्की पुल 3,50,00,000, काव खोला पक्की पुल 7,50,00,000 र श्याम खोला पक्की पुल 3,42,00,000 लागतमा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ। त्यस्तै बंका खोला पक्की पुल 2,25,00,000, गोङ्का खोला पक्की पुल 4,50,00,000, सिक्तेल खोला पक्की पुल 4 करोड़, एकुवा खोला पक्की पुल 6,60,00,000, चिर्खा खोला पक्की पुल 5,63,00,000 लागतमा सम्पन्न भएर सञ्चालनमा आएका छन्। 6,35,00,000 लागतमा निर्माणाधीन तमुटार पक्की पुल भने अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख राजन राज रेड्डी:
पूर्वाधार कार्यालय भोजपुर 2075 सालमा स्थापना भयो र टोटल भोजपुरमा 13 पुल चाहिँ ठेका प्रक्रियामा थियो। यो स्थापना कालदेखि यो 6 वर्षमा चाहिँ लगभग हामी 13 पुल भोजपुर जिल्लामा सम्पन्न गरेका छौँ।
पुल निर्माण भएपछि गाउँ गाउँ बीचको दूरी घटेको छ भने जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। प्रदेश सरकारको लगानी सँगै भोजपुरमा पूर्वाधार विकासले समेत गति लिएको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानको नयाँ सर्वोच्च नेतामा मोस्ताव खामेनीको नाम घोषणा गरिएको त्यहाँका सरकारी संचार माध्यमहरूले जनाएका छन्। उहाँका बुबा आयतोल्लाह अली खामेनीको पछिल्लो अमेरिकी र इजरायली आक्रमणको पहिलो चरणमा मृत्यु भएको थियो। उहाँको पहिचान रेभोल्युसनरी गार्ड निकट रहेका कट्टरपन्थी व्यक्तिको रूपमा रहेको छ, जसले यस चयनसँगै तेहरान अझै लड़ाईका लागि प्रतिबद्ध रहने देखिन्छ। मुस्ताफका तर्फबाट हालसम्म कुनै अभिव्यक्ति आएको छैन। यसअघि नै राष्ट्रपति ट्रम्पले आफ्नो पूर्व स्वीकृति बिना नयाँ नेता धेरै बेर नरहने र आयतुल्लाहका छोरालाई मान्यता नदिने चेतावनी दिनुभएको थियो। यसैबीच अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी नै राखेको छ, जसका कारण इरानको राजधानी तेहरानमा धुवाका मुस्लोले जनजीवन नराम्ररी प्रभावित पारेको छ। इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी आक्रमण इरानलाई टुक्र्याएर त्यहाँ रहेको तेल अनधिकृत रूपमा लिने चाल भएको बताउनु भएको छ। मध्यपूर्वी क्षेत्रमा जारी द्वन्द्वका कारण तेलको भाउ 25% भन्दा बढ़ी वृद्धि भएको बताइएको छ। इण्डोनेशियाको राजधानी जकार्ता नजिकै रहेको देशकै सबैभन्दा ठूलो फोहोर डम्पिङ स्थलमा पहिरो जाँदा कम्तीमा 4 जनाको मृत्यु भएको छ। घटनामा 5 जना हराइरहेका छन्। राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार हिजो जकार्ताबाट करिब 25 किलोमिटर टाढा रहेको बान्तार गेवाङ फोहोर डम्पिङ क्षेत्रमा पहिरो गएको थियो। पहिरोले त्यहाँ रहेका ट्रक र सड़क छेउका खाद्य पसलहरू पूरिएका छन्। आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सोमबार शेयर कारोबार उच्च अंकले बढेपछि नेपाली शेयर बजारमा 3 पटकसम्म सर्किट ब्रेकर लागेर कारोबार अवधिभन्दा अगाडि नै शेयर कारोबार स्थगित भएको छ। नियमित बजार खुल्ने बित्तिकै तीव्र गतिमा बढ़ेर 11:01 नै नेप्से 4% बढ़ेपछि पहिलो सर्किट ब्रेक लागेर शेयर कारोबार 20 मिनटका लागि स्थगित भएको थियो। सोमबार नेप्से परिसूचक 162.93 अंकले बढ़ेर 2875.44 बिन्दुमा पुगेको छ। सोमबार विभिन्न 261 कम्पनीहरूका 4051 पटकको कारोबारमा 11,43,667,000 55,59,64,000 रूपियाँमा किनबेच भएका छन्। सोमबार 3 कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्ने तहमा कारोबार भएको छ भने 8 कम्पनीको शेयर मूल्य करिब 10% र 12 कम्पनीको शेयर मूल्य 9.5% भन्दा बढ़ीले वृद्धि भएको छ। यस दिन 1 कम्पनीको मात्र शेयर मूल्य घटेको छ। इरानसँगको युद्ध सर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मूल्य तीव्र रूपमा वृद्धि भएको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल $115 भन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्य भन्दा करिब 24% बढ़ी हो। अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल करिब $116 पुगेको छ, जुन अघिल्लो मूल्य भन्दा झण्डै 28% बढ़ेको छ। मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण तेल उत्पादन र ढुवानीमा ठूलो जोखिम उत्पन्न भएपछि विश्व बजारमा तेलको मूल्य वर्तै वृद्धि भएको हो। यसले विश्वका प्रमुख शेयर बजारमा पनि असर पारेको छ। जापानको निक्केई 225 सूचकांक सोमबार 7% भन्दा बढ़ीले घटेको छ भने अन्य देशका शेयर बजारमा पनि गिरावट देखिएको छ। काठमाडौँ महानगरपालिकाले गैर नेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थाहरूलाई आग्रह गरेको छ। काममा पाले केही सहकारीले विदेशी नागरिकलाई सहकारी संस्थाको सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सबै सहकारीलाई आग्रह गरेको हो। काठमाडौँ महानगरपालिका सहकारी विभागका प्रमुख ध्रुव कुमार काफ्लेले गैर नेपाली नागरिकलाई कुनै पनि सहकारी सदस्य बनाउने कार्य कानून विपरीत रहेको भन्दै नियमसंगत कारोबार गर्न सहकारीहरूलाई आग्रह गर्नुभयो। हाल काठमाडौँ महानगरपालिका क्षेत्रभित्र 1900 सहकारीहरू रहेका छन्, जसमा सबैभन्दा बढ़ी बचत तथा ऋण सहकारी रहेको जनाइएको छ। कुवेत स्थित नेपाली दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन त्यहाँ स्थित नेपालीहरूलाई तेस्रो पटक अनुरोध गरेको छ। कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान शुरू हुने भएकोले त्यसबारे अध्यावधिक सूचनाका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न तथा आफ्नो सम्बन्धित वायुसेवा प्रदायक ट्राभल एजेन्सीसँग सम्पर्क राख्न समेत नेपाली दूतावासले अनुरोध गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
इन्फा राष्ट्रिय लीगमा फ्रेन्च क्लबले 7 खेलपछि जित हासिल गरेको छ। सोमबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्चले श्री भगवती क्लबलाई 2-0 गोलले हरायो। फ्रेन्चका लागि मिडफिल्डर प्रशान्त लम्सालले गोल गरे। एक गोल फ्रेन्चले आत्मघाती उपहार प्राप्त गर्यो। निर्धारित समयको अन्तिम मिनटमा विवश चौधरीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। फ्रेन्चले आफ्नो पहिलो खेलमा काक्री बिहार क्लबसँग 3-1 गोलको प्राणगोपन जित हासिल गरेको थियो। त्यसै त 7 खेलमा फ्रेन्चले जित निकाल्न सकेको थिएन। जितसँगै 9 खेलमा 9 अंक जोड्दै फ्रेन्च 10 स्थानमा उक्लिएको छ। भगवतीले पछिल्लो खेलमा काक्री बिहारलाई नै 6-0 गोलले हराएको थियो, तर 6 दिनको ब्रेकपछि सुई लयलाई भगवतीले कायम राख्न सकेन। समान खेलमा 8 अंक जोडेको भगवती 13 स्थानमा झरेको छ। अर्को खेलमा एपीएफ फुटबल क्लबलाई राष्ट्रिय लीगमा प्लानिङ बोइज युनाइटेडले रोकेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा एपीएफ र प्लानिङले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेको छ। एपीएफको यो तेस्रो बराबरी हो। लीगमा 9 खेल खेलेको एपीएफले 21 अंक जोडेको छ। प्लानिङको भने चौथो यो बराबरी हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति गण्डकी प्रदेशको थोरै स्थानहरूमा र कोशी बागमती र लुम्बिनी प्रदेशको 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 15.3 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 21 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 4 फुट। पोखराको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस र दिपायलको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 17.3 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ 163 स्थानको मत परिणाम सार्वजनिक। जारी मतगणनामा 1 स्थानको मात्रै घोषणा हुन बाँकी। घोषित परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 125, नेपाली कांग्रेस 18 र नेकपा एमाले 8 स्थानमा विजयी। समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा। 97,20,989 मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी 46,84,090 मत सहित अग्रस्थानमा। काठमाडौँमा वायु प्रदूषण उच्च रहेकाले सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। र अमेरिका र इजरायलको आक्रमण इरानलाई टुक्र्याएर त्यहाँ रहेको तेल कब्जा गर्नका लागि भएको इरानको दावी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।